नमस्कार। रेडियो कार्यक्रम रेटिकमीमा तपाईँलाई स्वागत छ। म अरुण चन्द
अनि म जयदेव जोशी
शुक्लाफाटा एफएमको प्रस्तुति कार्यक्रम रेटिकमी लिएर उपस्थित भएका छौँ।
कार्यक्रम रेटिकमीमा हामी रोजगारीका लागि विदेश गइरहेका र रोजगारीबाट फर्किरहेका युवाहरूका सुख दुःख कथा प्रस्तुत गर्ने गर्दछौँ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ।
श्रोताबेन, विदेश जाने बेला हामी सजिलै काम पाइन्छ, धेरै पैसा कमाउन सकिन्छ भनेर सुनौला सपनाहरू बोकेर जाने गर्दछौँ। यहाँसम्म कि हामीलाई भोलिका दिनमा अप्ठ्यारो परे के गर्ने, कसरी सहयोग लिने, कहाँबाट हामीलाई सहयोग पुग्छ भनेर पनि जानकारी लिएर जाँदैनौँ। यसरी हामीले काम गर्न जाने बेलामा निकै चनाखु र सोचविचार गरेर गएनौँ भनेपछि हामीलाई धेरै दुःख पर्न जान्छ। बाजुराका सागर पनि छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिन सकिएला, घर परिवारमा खुसी छाउला भनेर भारत काम गर्न जानुभएको थियो। तर घर आउने बेला त उहाँले मुस्किलले घरसम्मको टिकट मात्रै बसाउन सक्नु भएको छ। आखिर यो अवस्था कसरी आयो त?
हरेक 2-3 मिनटको दूरीमा वसुली गर्नेवाला छन् के, कतै सशस्त्र छन् भने कतै नेपाल आर्मी छन्, कतै नेपाल पुलिस छन्। यता नेपाल पुलिसले हामीसँग भाडा वसुली गरेपछि उता नेपाल सशस्त्रले भन्छन् कि हामीलाई पनि सामान चेक गराऊ, नत्र हामीले सामान अगाडि जान दिन्न।
अनि तपाईँ भए पनि इन्डियाबाट काम गरेर
अहिले भर्खर म अहिले मेरो मम्मालाई इन्डियाबाट लिएर अहिले नेपालको बसमा चढाएर म इन्डिया जान लागेको। दुःख यति मात्र छ कि यो जो हाम्रो भन्सारमा इन्डियन त इन्डियन छन्, जो हाम्रो नेपाली भन्सारमा जो मान्छे छन् नि, हाम्रो नेपाली प्रहरी दाइले यति हामीले परेशान गरेको छ कि हिजो बिहान पानी परेको बेला बुढोबुढी आइमाई बसेको बेला नि, यस्तो होइन कि भन्सारमा ट्याक्स लागु नियमले हुनु पर्यो। जो ट्याक्स काट्छन् नि यिनीहरूले प्रहरीले, सशस्त्र बलले, आर्मीले, जब अगाडि पुलिसले चेक गरिसकेपछि त्योभन्दा दुई पाइला अगाडि आर्मीले चेक गर्नको के अर्थ? यदि त्यो पुलिस सक्षम छैन,
तपाईँले चाहिँ कस्तो कस्तो किसिमको दुःख पाउनुभयो नि?
कस्तो कस्तो पाइनँ, अहिले भर्खर मेरो आमालाई मैले रुँदै बिदा गरेर अहिले नेपाल छोडेर आएको, म इन्डिया जान लागेको छु, एक्लो छु म अहिले इन्डिया जान लागेको। अहिले भर्खर यो टाङ्गावाला दाजुलाई सोधेँ कति किराया हो, दाइले भन्यो 50 रुपियाँ। प्रहरी दाइलाई सोधेँ, यस्तै छन् हाम्रो नेपालको प्रहरी पनि, पहिला त भन्यो के हो कसो हो भनेर, दिलासा खालि झुटा आश्वासन मात्र दियो। अनि तिनलाई देखेर तिनी आफ्नो ओके टोके कानमा लगाए नलगाए गरेर खालि निक्लिनु भयो। तर हामी नेपाली दाजुभाइ सम्पूर्ण हामी विदेशमा जान्छौँ, ट्याक्स दिनु एउटा कर्तव्य हो सम्पूर्ण जनसमुदायको। बट अहिले यो ट्याक्स भनेको अहिले हजुरले चाहिँ यता नेपाली प्रहरीले ट्याक्स लिन्छ, हाम्रो सामान चेकिङ गर्छ, ताँगामा लट्ठीले हानेर होस्, अब हामीले नमानेपछि हामीलाई पनि हान्छन्। यता हामीले चेकिङ गरेन, हामीले 2-4 सौ पर व्यक्तिले दिन्छौँ। यहाँ दुई पाइला अगाडि नेपाल प्रहरीले चेक गर्छ भने दुई पाइला अगाडि नेपाल सशस्त्र बलले चेकिङ गर्छ।
नेपाल प्रहरीले पनि त्यो नेपाली सीमा चौकीमा चाहिँ तपाईँहरू
असुरक्षित छौँ, हामी एकदमै असुरक्षित छौँ। हामी साल लगाएर हो कि 2 साल लगाएर हो कि कमाएर ल्याउँछौँ, तर बट यो नेपाल पुलिस होस् चाहे नेपाल सशस्त्र बल होस्, उनले यो हेर्दैनन् कि हाम्रो दाजुभाइ आमा बाबुले कसरी कमाएर ल्याएको, यो हेर्छन् कि तिनको खल्तीमा कति छ, कसरी झिक्ने हो। मैले आज बिहानै देखेको 4 वटा पुलिसकर्मी नेपाली आफ्नै हाम्रो नेपालको हो, सामान चेकिङ खालि देखावटीको रूपमा मात्र गर्छन्, यसो यसो गरेर हातमा तिनी टाँगावालासँग पैसा लगेर यस्तै हाम्रो नेपाली पुलिसकर्मीहरू हिँड्छन्। बिहान बेलुका खाएर होस् कि नखाएर होस् कि कमाएर आउँछौँ कि हाम्रो गाउँमा हाम्रो छोरो छोरी बालबच्चा भएको छन्, बट हाम्रो नेपाल यस्ता नेपाल पुलिसहरूले बुझ्दैन। जो गड्डा चौकीमा हामीलाई दुःख दिएको छ सर, यो नेपालमा जो कानुन छ नि सर एकदम नराम्रो, चाहे त्यो जुनसुकै काङ्ग्रेसको होस्, चाहे एमालेको होस्, चाहे जुनसुकै पार्टीवादको होस्, हामीले बाल भएन। म आज हिजो म हाफ डेमा आएको मेरो आमालाई यहाँ महेन्द्रनगर छोड्न दिल्लीबाट, यदि भोलि बिहान मैले हाफ डेमा ड्युटी नपुगेँ भने मेरो 15 दिनको तलब काट्छ। त्यो हाम्रो नेपाली पुलिसलाई थाहा छैन, नेपाली सशस्त्रलाई थाहा छैन, नेपाली आर्मीलाई थाहा छैन, उनीलाई केवल थाहा छ त खुसुक्क पैसा हातमा यसरी लिएर खल्तीमा राख्ने मात्र उनलाई थाहा छ, अरू केही थाहा छैन।
अनि भारतको चाहिँ कुन ठाउँ काम गर्नुहुन्छ?
दिल्लीमा।
के काम गर्नुहुन्छ?
सर्जिकल लाइनमा। कसरी पुऱ्याउनु सर, मुस्किलले हामी 9-10 हजार कमाउँछौँ, त्यसमा पनि बालबच्चा साथमा हुन्छन्, 5-6 हजार त रासन खाना खर्चमा गइहाल्छ, त्यतिकै 3-4 हजार कोठा भाडा गइहाल्छ। मुस्किलले हामीसँग जो 5-6-11-12 हजारमा कमाएको 2-3 हजार, त्यो पनि भन्सारमा विदेशी आर्मीले सैनिकले त लुट्छन् खुदै हाम्रो नेपाल नेपाल पुलिसले नेपाली सशस्त्रले यसरी लुटेका छन् कि दिनदहाड नेपालमा यस्तो लाजको विषय भएको छ कि कसैले देखेको छैन। मेरो खल्तीमा बिहान 20,000 थियो, 20,000 थियो, अहिले मलाई इन्डिया जानलाई 500 मुस्किलले छ। म अब कसरी जाने मलाई थाहा छ, चाहे मैले भोको रहेर जानुपर्छ, चाहे एक छाकको खाना नखाएर भारत पुग्नु छ, किनकि मैले काम गरेर मेरो परिवार पाल्नु छ।
त्यहाँ तपाईँ काम गर्न चाहँदै हुनुहुन्छ, के सपना लिएर तपाईँ त्यहाँ काम गर्न चाहनुभएको थियो नि?
बुढी आमा छन् मेरो, बुढी आमाको सपना छ कि छोरो आफू हुँदासम्म मेरो छोरोले घर बनाऊ, जबसम्म मेरो आमा जिउदी छन् तबसम्म म घर बनाऊ सकु मेरो गाउँमा।
त्यहाँबाट आउँदाखेरि जसरी पैसा तपाईँ आजै 20,000 बोकेर आउनुभयो, हजुर 20,000 चाहिँ सँगै लिएर आउन पाइँदैन भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन?
अब मलाई थाहा छ पाइँदैन।
त्यही त, त्यो चाहिँ अब ब्याङ्किङ प्रणाली मार्फत पठाउनुपर्छ। तपाईँ जस्तै थुप्रै नेपालीहरू चाहिँ वनबसामै बेहोस बनाएर चाहिँ लुटिएको अवस्था पनि छ, त्यो कुरा नहोस् भन्नका लागि पनि यो ब्याङ्किङ प्रणाली मार्फत पैसा पठाउनुपर्छ।
सर यहाँ त पछि लुट्छन् लुट्नेहरू, सब फर्स्ट जो लुट्नेहरू छन् भन्सारमा हाम्रो नेपाली आर्मी पुलिस सशस्त्र, जो आफ्नै दाजुभाइले लुट्छन् नि त्यसलाई रोक लगाउनु पर्यो, त्यो मात्र मेरो आह्वान छ, अरू केही छैन। हस्त, नमस्ते।
थुप्रै नेपालीहरू नेपालबाट भारत काम गर्न जान्छन् र आफ्नो कडा मेहनतले कमाएको पैसा घरसम्म पुर्याएर परिवारमा खुसी छर्ने सपनासहित घर फर्किन्छन्। उनीहरू घर नपुग्दै बाटोमा खुसीका सपनाहरू चुडिन थाल्छन्। विशेष गरेर भारतको वनबसादेखि नेपालको गड्डाचौकी भन्सार पार गर्दासम्म उहाँहरूको दुःखको कहानी भनी साध्य हुँदैन। उनीहरू एकदमै निन्द्यारो मुख लगाएर भन्ने गर्छन् कि भारतीय रिक्सावाला ताङ्गावाला र कस्टमबाट त हामीहरू लुटियौँ लुटियौँ, तर आफ्नै देशका सुरक्षाकर्मीबाट पनि लुटियौँ। यस्तो आरोप लगाइरहेको बेलामा देश र जनताको सेवामा समर्पित छौँ भनेर दावी गरिरहेको नेपालको सशस्त्र प्रहरीले चाहिँ कसरी काम गरिरहेको छ त? गड्डाचौकी सीमा सुरक्षा बलका इन्चार्ज डिएसपी नेत्र केसीसँग हाम्रा सहकर्मी साथी अरुण चन्दले कुराकानी गर्नुभएको छ। आउनुहोस् उहाँसँग गरेको यो कुराकानीतर्फ लागौँ।
यहाँलाई कार्यक्रममा स्वागत छ।
हस्, थ्याङ्क यू, धन्यवाद।
अनि सर, इन्चार्जको रूपमा कार्यरत हुनुहुन्छ विगत 6 महिनादेखि, अब धेरै अनुभव भइसकेको होला, यहाँ चाहिँ कस्तो किसिमको काम हुने गर्दछ भन्ने विषयमा तपाईँले जानिसक्नु भएको होला। थुप्रै नेपालीहरू जुन भारत काम गर्न गएका हुन्छन् तिनीहरू चाहिँ आउने क्रममा ठगिएका गुनासाहरू आउने गर्छन्, जस्तै ताँगाहरूबाट रिक्सा चालकबाट विशेष गरेर बढी ठगिएको गुनासाहरू आएको छ। यो नियन्त्रण गर्नका लागि तपाईँहरूको भूमिका चाहिँ के हुन्छ?
एउटा त अब तपाईँले जुन ठगिने कुरा गर्नुभयो, त्यो ठगिने कुरा नेपाली मात्रै ठगिया छैन यो बुझ्नु पऱ्यो। एउटा जस्तो हामीहरू नेपाली भएको भएर नेपालको मान्छेहरू काम गरेर आउँदाखेरि हाम्रो भूमिमा प्रवेश गर्दाखेरि उनीहरूले हामीलाई कम्प्लेन गर्छ, ठगियो लुट्यो अनि या विभिन्न किसिमको औषधिहरू या खानेकुरा खुवाएर बेहोस गरायो भन्ने छ नि। यो नेपाली मात्र होइन, इन्डियन पनि त्यत्तिकै मात्रामा लुट्याएको छ। यो कुरा सबैले एउटा बुझ्नु पऱ्यो पहिला। नेपाली मात्र होइन कि इन्डियन भूमिमा इन्डियनहरू पनि धेरै लुट्याएको छ, तर हाम्रो चासो चाहिँ नेपालीप्रति भएको भएर हामीलाई नेपाली थाहा हुन्छ। अब त्यहाँ एउटा यस्तो गृह सक्रिय छ त्यो एरियातिर, नेपाली पनि बोल्छ, त्यसले हिन्दी नै बोल्छ। नेपाली मान्छे छ भने उसले नेपाली नै बोलेर त्यहाँ उसलाई ठग्ने लुट्ने काम गर्छ, इन्डियन मान्छे छ भने इन्डियन नै बोलेर त्यो संलग्न भएर तिनीहरूले लुटिरहेको हुन्छ। अब यसको लागि चाहिँ हाम्रो पत्ता पहिला त हाम्रो खास कस्तो हुन्छ, प्रत्येक महिना त्यहाँको एसएसबीहरूसँग हाम्रो क्लोज कोअर्डिनेसन हुने भनेको त्यहाँको एसएसबीसँग हो। हाम्रो एभ्री महिना चाहिँ हाम्रो कमान्डर लेभलको मिटिङ त एभ्री महिना त्यो फर्मली नै हुन्छ। त्यसको साथै यस्तो कम्प्लेनहरू विभिन्न गुनासाहरू आयो भने दिनमा 10-15 पनि हामीहरूको भेटघाट फोनहरूमा साना प्रब्लमहरू जुन आएको छ त्यसलाई हामीले तत्कालै समाधान गर्ने गरिरहेको छौँ। अनि यो टाङ्गाहरूको विषयमा जुन छ, धेरै पहिलादेखि यो उठिरहेको हो। अब तपाईँहरू यहीँको मान्छे हो, हामी पनि यताको, पहिलादेखि विचार गर्ने भने पहिलाको दाजुमा त धेरै कम छ नि, होइन र? पहिला जति लुटिन्थ्यो जति थियो नि त्योको दाजुमा बिस्तारै कम भएको छ। अब एकैचोटि जिरो भएको छैन त्यसलाई हामी मान्छौँ, तर पनि हामीहरूले उतातिरको हाम्रो काउन्टर पार्टसँग एकदम कोअर्डिनेसन गरेर कसरी हुन्छ यस्तो कुराहरूलाई कति मिनिमाइज कसरी गर्ने भनेर हामीले मिटिङहरू गरिरहेको हुन्छ, कुराहरू गराउँछ। संयुक्त रूपमा हामीले यो बिचमा दसैँको बेलामा लुटिन्छ भन्ने थाहा पाएपछि हामीले उता रिक्वेस्ट गरेर उनीहरूको जुन नर्मल ड्युटी छ त्यो ड्युटीभन्दा पनि बेसी परिचालन गराएर हामीले उनीहरूसँग त्यसरी कोअर्डिनेसन गरेर काम गरिरहेको हो।
त्यसै चाहिँ काम गरिराख्नु भएको छ नठगियो भनेर
हो।
अहिले चाहिँ कति त्यस्ता घटनाहरू आउने गर्दछन् नि?
मेन खास कस्तो आउँछ यो टाङ्गाहरूको हाम्रो मान्छेहरूको नि कस्तो छ उनीहरूलाई पनि हामीले कम्प्लेन गरिरहन्छौँ यहाँ हामीले हामीलाई पनि नसोध्यो भने भन्दैन तिनीहरूले कुनै पनि हाम्रो नेपाली जुन दाजुभाइहरू जुन इन्डियामा काम गर्न गइरहेको छ उनीहरूले यदि इन्डियाको यहीँ एसएसबीले या कुनै पनि कस्टमले या इन्डियाको पुलिसले दुःख दियो भने त हामीलाई आएर भन्नु पऱ्यो नि किनभने बोर्डरमा त हामी छु नि यहाँबाट 6 किलोमिटर टाढा बजारमा गएर त केही अर्थ भएन नि जो बिचमा म आफै कति दिन त्यो दसैँको त्यति बेलामा धेरै यस्तो गुनासाहरू आएपछि हामी आफै पनि गएर प्रत्येक मान्छेलाई सोद्धाखेरि सोधेपछि मात्रै भन्छ ए भन्नुहोस् अप्ठ्यारो नमान्नुहोस् तपाईँको के छ तपाईँलाई केही ठग्या छ केही गएछ भन्दाखेरि बल्ल बल्ल भन्ने उनीहरू भन्नै नचाहने क्या
मैले तपाईँहरू चाहिँ फ्रेन्डली हुन नसक्नु भएको कि उहाँहरूसँग उहाँहरू तपाईँहरूलाई देख्ने बित्तिकै डराउनुहुन्छ कि
होइन होइन त्यस्तो एकदमै होइन उहाँलाई एकदम हतार हुने क्या हतार हुने हामीले अनि राखेर बिसाएर तपाईँ त ठगिनु भयो तपाईँको साथी नठगियोस् हाम्रो नेपाली दाजुभाइ अरू नठगियोस् भन्नुहोस् त तपाईँहरूलाई के प्रब्लम छ भने चाहिँ बल्ल उनीहरूले भन्छ भनेपछि यो दसैँको बिचमा 15-16 टाङ्गाहरू त मैले खालि कारवाही गरेर बुझाएको छु त्यो मान्छेलाई सोधेर उनीहरूले आफै कम्प्लेन गरेर हामीलाई गुनासो गरेर होइन कि हामीले आफै उसलाई घोची घोची सोधेर ल भन्नुहोस् त तपाईँलाई के दुःख दियो तपाईँको दाजुभाइहरू आइरहले दुःख नपाओस् त्यसको लागि पनि भनिदिनुहोस् भनेर अनि उनीहरूले बल्ल बल्ल भन्छ मलाई टाङ्गाले यति लिन्छु भनेको यति लियो मलाई टाङ्गामा यसरी जबरजस्ती राख्यो भन्ने भनिसकेपछि त्यो टाङ्गाहरूलाई हामीले कति दसैँ आइरहेको बेला र अहिले यो बिचमा 12-13 टाङ्गाहरूलाई हामीले कारवाही गऱ्यौँ क्या बुझाएर त्यो नेपाल
पढेर कस्तो किसिमको कारवाही गर्नु
हाम्रो खास कस्तो हो हामी अर्ध सैनिक भएको भएर हामीले पुरा आफैले कारवाही गर्न मिल्दैन हामीले गर्ने भनेको त्यो नेपाल परिवारलाई बुझाइदिन्छौँ पत्र बनाएर यसरी यसरी फलानु यसो यसो मान्छेहरूसँग यति यति लिएको यसो भने जम्मै बेहोरा लेखेर हामी चाहिँ नेपाल परिवारलाई बुझाइदिन्छौँ प्रत्येक कुराहरू
अनि जति ठगिएको छ त्यो फिर्ता गराउने
त्यो पनि गराएको छ हामीले त्यो पनि गराएको छ कति धेरै कन्ट्रेसमा जस्तो बसहरूबाट आइरहेको मान्छेलाई बेसी पैसा लियो कहिलेकाहीँ अब त्यो सामानहरू निकालिदिएको अब पैसाहरू लिदिएको त्यस्तो हामी फिर्ता जो मान्छेले भने चाहिँ हामीले फिर्ता पनि गराएको छौँ तिनीहरूलाई
एसएसपीसँग समन्वय हुन्छ भनेर भनिराख्नु भएको छ विशेष गरेर नेपालीहरूको चाहिँ के गुनासो आउने गरेको छ भनेपछि हामी चाहिँ कस्टममा ठगिने गर्छौँ इन्डियन कस्टम र नेपाली कस्टममा दुइटै ठाउँमा चाहिँ एकदमै बढी मात्रामा ठगिने गर्छौँ एकदमै त्रसित वातावरण छ भन्ने जस्ता कुराहरू चाहिँ उहाँहरूको भनाइबाट आउँछ यस्तो नहुन दिनका लागि कसरी अब जुन इन्डियन कस्टम छ तिनीहरूसँग पनि समन्वय गर्नुहुन्छ या के छ अवस्था
होइन एकदमै इन्डियन कस्टमहरूसँग पनि हामीले एकदम नियमित सम्पर्क जस्तो गुनासो आउन बित्तिकै हामी फोन गरिहाल्छौँ या गएर नि भेट्छौँ उनीहरू के भन्छ होइन छैन सर कहाँ हामीले त्यस्तो गरेकै छैन तपाईँ रेकर्ड ल्याइदिनुहोस् फोटो खिच्नुहोस् भन्छ एटलिस्ट हाम्रो डिआइजी साहब 3-3 महिनामा हाम्रो डिआइजी लेभलको पनि मिटिङ हुन्छ हाम्रो यहाँको डिआई साहब र उताको डिआई साहबहरू अनि त्यसमा एसडिएमहरू सबै बेला बेलामा त्यहाँको एसडिएम साहब डिएमहरूसँग अस्ति नयाँ डिएम आउनुभएको थियो 2 महिना जति पहिला फर्स्टचोटि आउँदाखेरि पनि ठ्याक्क दसैँ स्टार्ट भइरहेको थियो त्यति बेला हाम्रो डिआई साहबले सिडियो साहब पनि हुनुहुन्थ्यो डिआई साहबले त्यही कुरा उठाउनु भएको थियो यस्तो यहाँ चाहिँ कस्टममा अलिकता लुटिने गर्छ अलिकता ठग्ने गर्छ भनेर हामीले बारम्बार उनीहरूलाई खोजिरहेको हुन्छ उनीहरूलाई त्यो सम्झाइरहन्छ अब उनीहरूले हुन्छ हुन्छ हामीले छैन भनिरहन्छ र एउटा सबभन्दा राम्रो भनेको जुन एसएसबीबाट चाहिँ जहाँसम्म मलाई लाग्छ एसएसबीले चेक गर्छ राम्रोसँग नै चेक गर्छ तर दुःख दिने चाहिँ दिँदैन किनभने तुरन्त एसएसबीले केही गर्न बित्तिकै हामीले एउटा थाहा पाउन बित्तिकै तुरन्त उनीहरूले कारवाही चाहिँ गर्छ एसएसबीबाट चाहिँ अहिले लगभग मेरो विचारमा 0 नै होला उनीहरू आफ्नो उनीहरूको ड्युटी हो चेक गर्ने होइन सीमामा खट्या छ ड्युटी गर्छ होला तर पैसा माग्ने ह्यारेस गर्ने चाहिँ एसएसबीले चाहिँ गरेको छैन अब उता नेपाल
इन्डियनमा अब कस्टममा कोतवाली भन्छन् के भन्छन् तिनीहरूलाई त्यहाँ चाहिँ बढी दुःख दिने गरेको चेक नै नगरिकन पैसा थुत्न खोजिएको गोजीमै हात हालेर निकाल्न खोजिएको अवस्था पनि छ
हो तपाईँ हामी अब देखिरहेको जस्तै कुरा हो क्या अब हाम्रो भन्दा उताको हामीले त जस्ट भन्ने हो कम्प्लेन गर्ने हो उनीहरूको डिएम लेभलमा पनि हामीले यो कम्प्लेन गराएको छौँ यस्तो छ भनेर अनि एसडिएमहरूलाई पनि भनेको छ र अनि त्यो एसएसबी थ्रु एसएसबीको डिआइजी थ्रु नै पनि भनेको छ पहिलाको भन्दा अलि कम त भएको हो तर पनि अब टोटल्ली चाहिँ 0 चाहिँ भएको छैन अब बिस्तारै टाइम आउँछ होला किनभने टाइमहरू चेन्ज भइरहेछ पहिलाको जस्तो सबै सिचुएसन हुँदैन अब पहिलाको भन्दा अलिकता कम भएको होला जस्तो मलाई फिल भएको छ
अनि एउटा कुरा चाहिँ मलाई सोध्न मन के लागेको हो भनेपछि जसरी जनपथ प्रहरीले त्यहाँनिर चेक गरिराखेको अवस्था छ र त्योभन्दा अलिकति अगाडि आउने बित्तिकै लगभग 20-25 मिटरमै अब तपाईँहरूले पनि चेक गरिराख्नुहुन्छ अब समन्वय गरेर एकपटक मात्रै चेक गरेर त्यहाँनिर चेक भइसकेको मान्छेलाई चेक नगरिकन पठाउने व्यवस्था आगामी दिनहरूमा गर्ने योजनामा हुनुहुन्छ या के छ अवस्था
होइन आगामी दिनमा होइन हामीले ठ्याक्क यो दसैँ लगाएपछि बिचमा अलिकता यस्तो गुनासाहरू पनि आयो अलि बेसी दसैँभन्दा अलि अगाडि जब दसैँको चहलपहल सुरु भएदेखि नै हामीले अब नर्मली अझ अरू बेला पनि जो इन्डियन भाइहरू दाइ दिदीहरू जो काम गरेर आउनुहुन्छ उहाँलाई त हामीले चेक गर्दै गर्दैनौँ उहाँलाई, किनभने हामीले त्यस्तो चेक गर्ने हाम्रो काम भनेको राजस्व सम्बन्धीको हेर्ने मात्रै हो। त्यो भएर अब कुनै अब त्यस्तै किसिमको अब त्यो भएर अब सीमामा सशस्त्र प्रहरी बल खट्याएको भएर कुनै त्यस्तो चिजहरू पनि नभित्रियोस् भनेर अलिकति हामी चनाखो हुने आफ्नो ठाउँमा छ। तर यदि हामीलाई हेर्दै थाहा हुन्छ कति धेरै कुराहरू यिनीहरू चाहिँ काम गरेरै फर्केको भनेपछि हामीले कहिले पनि उनीहरूको गुन्टो उधन्ने अनावश्यक हैरान दिने गर्दै गर्दैनौँ।
तर तपाईँले त्यस्तो भनिराख्दाखेरि अस्ति एकजना बझाङ छेसँग रेकर्डिङ गर्दाखेरि के भन्नुभएको थियो भनेपछि, म चाहिँ इन्डियाबाट आउँदाखेरि लगभग 20-22 हजार भारूसम्म चाहिँ लिएर आएको थिएँ, अब घर जानलाई आएको थिएँ, तर यहाँ अहिले महेन्द्रनगरको बस पार्कसम्म पुग्दाखेरि मसँग घर जाने पैसा पनि छैन, मैले आमालाई एक्लै घर पठाइदिएँ, यहीँबाट म फेरि काम गर्न फर्किँदैछु भन्ने कुरा गर्नुभएको थियो। उहाँको गुनासो के रहेको थियो भनेपछि, इन्डियन कस्टममा त हामी लुट्यौँ तर नेपाल प्रहरी जुन जनपद प्रहरी छ र सशस्त्र प्रहरीबाट पनि म लुटिएँ भन्ने गुनासो गर्नुभएको थियो, के भन्न चाहनुहुन्छ यो?
होइन, त्यो त एकदमै यदि त्यस्तो भएको भए उहाँले यहीँ भन्नुभएको भए या तपाईँहरूले त्यति बेला उहाँलाई ल्याइदिए भए उहाँले देखाउनुहुन्थ्यो क्या त्यतिकै पनि। त्यस्तो त अब हामीले दसैँभन्दा ठिक्क अगाडि दुई दुईवटा चेक पोइन्ट भयो, कम्तीमा मान्छेलाई ह्यारेस नहौँ भनेर हामीले नेपाल प्रहरीसँग कोर्डिनेसन गरेर इन्डियाबाट आउने जति पनि दिदी दाजुभाइहरू छ उनीहरूलाई हामीले चेक नगर्ने, त्यहाँ चाहिँ नेपाल प्रहरीले चेक गर्ने। त्यो बाहेक अरू जुन भन्सार सम्बन्धी जुन सामानहरू त्यस्तो छ, अरू नर्मल मान्छे जो विभिन्न व्यापारिक प्रयोजनको लागि ओहोरदोहोर गर्छ तिनीहरूलाई मात्रै हामीले चेक गरिरहेको छौँ अहिले दसैँ तिहार भरि, एटलिस्ट नगर्ने भनेर हामीले चाहिँ गरेको छैन तिनीहरू।
तपाईँहरूलाई लाग्ने आरोप के हो भनेपछि, जनपद प्रहरी र सशस्त्र प्रहरीमा चाहिँ समन्वय हुनुपर्ने अवस्थामा दुइटैको सम्बन्ध त्यति राम्रो छैन, त्यो भएर चाहिँ अब त्यहाँनिर चेक गर्छन्, अलि अगाडि आउने बित्तिकै चाहिँ चेक गरिन्छ र त्यसको नकारात्मक असर चाहिँ अब नेपालीहरूमा जुन भारत काम गर्न गएका छन् फर्किने क्रममा उनीहरूमा पर्ने गर्दछ भन्ने जस्तो गुनासोहरू आइराखेको छ।
होइन होइन होइन, एकदमै हाम्रो त एभ्री डे जस्तै त्यो पहिलाको जस्तो कन्डिसनै छैन कि, मिलेर काम गर्ने हो, राम्ररी गर्ने हो, विवाद नआउने हिसाबले हो होइन। त्यस्तो अब मलाई त लाग्दैन कि त्यस्तो कोर्डिनेसन हुँदैन भनेर, हाम्रो रेगुलर एसपी साहबसँग, यहाँको हाम्रो इन्चार्ज हुनुहुन्छ सही साहबसँग रेगुलर कुरा भइरहेको हुन्छ। हामीले कसरी हुन्छ राम्रो गर्ने सजिलो, अलिकता पनि केही प्रब्लम भने हामी सबै दुईजना मिलेर त गरिरहेको हुन्छौँ
नि। नेपाल
एकदमै राम्रो र हुनै पनि पऱ्यो नि, सम्बन्ध राम्रै हुनु पऱ्यो बोर्डरमा बसिसकेपछि त, किनभने दुइटैको काम भनेको आखिर सुरक्षा दिने, जनताहरूलाई ओहोरदोहोर गरेर मान्छेहरूलाई सुरक्षा दिने अनि उनीहरूलाई उनीहरूको आवाजलाई सजिलो पार्ने त हाम्रो काम हो नि, अप्ठ्यारो पार्ने होइन नि।
तपाईँहरू आफूले गरेको कामप्रति सन्तुष्ट हुनुहुन्छ या भविष्यमा अझै यसलाई सुधार्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई, के लाग्छ?
हामीले आफ्नोतिरबाट त गर्नुपर्ने एकदम बेस्ट गरे जस्तो लाग्छ होइन, तर समय छ अझै पनि कति धेरै कुराहरू सुधार्नु नै पर्ने हुन्छ नि। जस्तो अहिले हामीले कति एउटा दुःखको कुरा कस्तो कि, हामीले कति चाहेर पनि हामी सबैलाई थाहा छ डाइरेक्ट हामीले देखेर पनि जुन इन्डियामा हाम्रो दाजुभाइहरू काम गरेर आएर लुटिरहनु भएको छ नि, हाम्रो पनि त चित्त दुखिरहेको हुन्छ नि त्यो कुरामा।
जस्तै कुनै एकजनाको मनस्थिति चाहिँ त्यति राम्रो भएन भनेपछि त्यसको सम्पूर्ण जिम्मा चाहिँ सशस्त्र प्रहरीले लिनुपर्ने पनि हुन्छ, सम्पूर्ण
लिनु पर्यो नि, किनभने लिनु पर्यो। एकजना खोइ हाम्रो भाइले गल्ती गर्छ भने त त्यो भाइले होइन नि त, सशस्त्र प्रहरीले गरे हो, र त्यो कुरामा पनि हामी एकदम सचेत छौँ होइन। अब यो होइन कि अब सबै मान्छे 100% ठिक छ मैले कसरी भन्ने, तर अब समयअनुसार तपाईँले हेरिरहनु भएको छ, समयअनुसार सबै मान्छे आफ्नो आफ्नो ठाउँमा चेन्ज भइरहेको छ। त्यो भाइहरू तल्लो लेभलको भाइहरूले पनि धेरै कुरा बुझिसकेको छ, धेरै कुरा जानिसकेको छ, एटलिस्ट उनीहरूलाई कम्तीमा के थाहा छ भने यो दुःख गरेर आएको दाजुभाइहरू हो, यिनीहरूलाई हामीले दुःख दिनुहुन्न भन्ने उनीहरूले त बुझेकै छ। र प्लस त्यस्तो गर्ने सिचुएसन पनि छैन, सबै मिडियाहरू छ यहाँ होइन। जस्तो दसैँ तिहारमा त तपाईँले हेर्नु भएको थियो, पुरा ठुल्ठुलो नेसनल न्युजहरू नै यहीँ हुनुहुन्थ्यो नि दसैँतिर, भनेपछि सबैलाई थाहा छ अब हामीहरू कस्तो ठाउँमा बसेका छौँ, एकदम संवेदनशील ठाउँमा बोर्डर जस्तो ठाउँमा बसेका छौँ। बोर्डर भनेपछि सबैको आँखा यहाँनिर हुन्छ नि त, सबै मान्छेको आँखा बोर्डरमा हुन्छ क्या, मान्नुहोस् नमानुस् हुन्छ नि, अनि हामीले त सचेत भएर काम गर्नै पऱ्यो नि।
अनि अब अलिकति पठनको बदलौँ, अब तपाईँहरू काम गरिराख्नु भएको छ, अरू सङ्घ संस्थाहरूले पनि काम गरिराखेको अवस्था छ, अब नेपालीहरू चाहिँ नठगियन् भनेर सारा समूहले गरिराखेको छ, नेट्स कञ्चनपुरले गरिराखेको छ, अनि बस व्यवसाय समितिले पनि हामीले काम गरेका छौँ अप्रवासी नेपालीहरूका लागि भनेर चाहिँ कुराहरू गरिराख्नुहुन्छ, टाइम टाइममा समय समयमा गरिराख्नुहुन्छ। यो अवस्थामा चाहिँ अब उहाँहरूसँग कसरी समन्वय गर्नुहुन्छ त तपाईँले?
होइन, बोर्डरमा भएको जति पनि हाम्रो निकाय छ सबैसँग डाइरेक्ट हाम्रो सधैँ सम्भव हुन्छ। जस्तो माइती नेपाल तपाईँले देखिरहनु भएको छ नि, एभ्री डे हामीहरू र उहाँहरू एकदम नजिक भएर क्लोज कोअर्डिनेसन गरेर हामी काम गर्छौँ। त्यस्तै बस व्यवसाय समितिहरूसँग विभिन्न मिटिङहरू भइरहेको हुन्छ डाइरेक्ट हाम्रो, यो बेला बेलामा मिटिङहरू भइरहेको हुन्छ नि, कतै मिटिङ भइरहेको हुन्छ, अनि त्यस्तो बेला हामीले एकअर्काको सबै समस्याहरू राखिरहेको छौँ क्या सबै बसहरूमा। जस्तो हामीले यहाँको मात्रै भनिरहेको छौँ नि, इन्डियामा यसरी लुटिन्छ ठगिन्छ, अब मैले सुनेर मैले कतिचोटि बस व्यवसाय समितिहरू र अरूहरू यहाँको यो अरू लोकल समितिहरू हुन्छ नि यो यातायातकोलाई मैले कतिचोटि कुरा गरिसकेको छु। हाम्रो यहाँ बस पार्कमा यहाँ पुगिसकेपछि पनि एकजना बिचारोको एउटा गुन्डा चाहिँ जुम्ला पुगेको हुन्छ अरे, मान्छे कालीकोट पुगेको हुन्छ, एकजना सुर्खेत पुगेको हुन्छ, सामान सुर्खेत पुगेपछि मान्छे उता दार्चुला पुगेको हुन्छ अरे, यो हाम्रो यहाँ पनि त भइरहेछ। अनि यस्तो कुराहरू पनि हामी उठाउँछौँ, हामीले सुनेको बुझेको, हामीहरू कसैको पनि स्वेच्छा निकायको यस्तो मनसा कहिले हुन्न कि कोही पनि मान्छेहरू जो इन्डियाबाट काम गरेर आइरहेको हुन्छ उनीहरू दुःख पाओस् भन्ने, चाहे नेपाली भूमिमा होस् चाहे इन्डियन भूमिमा नठकियोस् भन्ने कुरामा हामी सधैँ सचेत भएर काम गरिरहन्छौँ।
सचेत भएर काम गरिराख्नुहुन्छ। अब यता कता कहीँ अब लुटिहाल्यो भनेपछि त्यस्ता व्यक्तिहरूलाई चाहिँ कसरी सहयोग गर्नुहुन्छ, उहाँहरूले तपाईँहरूसँग कसरी चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ?
प्रायः जस्तो त खास कस्तो हुन्छ, एउटा दुःखको कुरा यहाँ आउँदैन कि, बोर्डरमा हामी बसिरहेको छौँ। बोर्डरमा कोही आयो भने जस्तो कोही मान्छेले भन्यो यस्तो धेरै यस्तो केसहरू छ होइन, जस्तो हामीलाई उसले यहीँ बोर्डरमा भन्न बित्तिकै हामीले तत्कालै उसलाई उपचार गराउ, त्यो उसको पैसा फिर्ता गराउने हो कि कसले उसलाई ठग्या छ त्यहाँ गएर हामीले उसलाई उपस्थित गराउने कि गरिरहन्छौँ। प्लस जुन त्यो लुटेर के गरेर जो पैसा सिसा नभएर बसिरहन्छ नि उनीहरू यसो हामीले यो बसहरूलाई रिक्वेस्ट गरेर आफै पनि खर्चहरू उठाएर उसलाई उसको घरसम्म पुग्ने खर्चहरू त्यस्तो दिने गरेको छ। तर यो केस खासै यो दसैँ तिहारको बिचमा त्यति धेरै एउटा यता कता एउटा मैले सुनेको थिएँ बिचमा कहिले दसैँभन्दा अलि अगाडि एउटा भएको थियो अरे भनेर, यो बिचमा कहिले पनि यस्तो चाहिँ हामीले देखेर सुने चाहिँ छैन, यस्तो हाम्रो उसमा आएको छैन अहिलेसम्म नोटिसमा यस्तो केस।
जे होस् अहिले चाहिँ धेरै कुराहरू सुधार भइसकेको छ र सुधार हुने क्रममा पनि छ।
डेफिनेटली एकदमै सबै कुरा एकैचोटि जिरो नै हुन्छ त भन्नै सकिन नि, बोर्डर हो होइन, उताको सुरक्षा पाउँछ हाम्रो पहुँचमा हुँदैन, हामीले बस उनीहरूलाई रिक्वेस्ट गर्ने त हो नि, गर्ने नगर्ने उनीहरूको कुरा छ, तर पनि उनीहरूलाई पनि हामीले बिस्तारै घोची घोची एकदम माथि उनीहरूको माथिल्लो लेभलमा कुरा गरी गरी त्यहाँको मान्छेहरूलाई पनि हामीले पहिलाको दाजुमा धेरै कमै हो जस्तो लाग्छ उनीहरूले, र यसलाई पनि हामीले कसरी हुन्छ अझै मिनिमाइज गर्ने, कसरी कमभन्दा कम गर्नेमा हामी दिन।
तपाईँले त्यस्तो भनिराख्दाखेरि चाहिँ अब जुन आजभन्दा 15-20 वर्ष अगाडि चाहिँ यहीँबाट वनवास जाँदाखेरि यस्तो दुःख चाहिँ हामी पाउने गर्थेनौँ भन्ने जस्ता थुप्रै नेपालीहरूले कुरा गरेको छ, जति जति यो अहिले हामी गणतन्त्र लोकतन्त्रमा गयौँ त्यति त्यति चाहिँ हामी हाम्रो दुःख पनि बढ्दै गएको छ भन्ने जस्ता कुराहरू आइराखेको छ। सम्बन्ध बिग्रेर हो वा के गरेर हो, आगामी दिनहरूमा यसलाई कसरी सुधार्नुहुन्छ? त अब तपाईँले सीमा सुरक्षा बलसँग त गर्नुहुन्छ, एसएसबीसँग गर्नुहुन्छ, तर जुन तपाईँहरूको अहिलेसम्म समन्वय नभएको कानेर देखेको छ भनेपछि त्यो इन्डियन कस्टममा हो, विशेष गरेर नेपालीहरूले 100% दुःख पाउने भनेको चाहिँ त्यही हो, त्यहाँनिरको अवस्था सुधार्नका लागि अब तपाईँको भूमिका चाहिँ के हुन्छ?
होइन त्यो तपाईँले भने जस्तै पहिलाको दाजुमा अहिले अलि दुःख पायो भने जस्तो सुरक्षा फौजहरू थपाइला एसएसबी भन्ने त्यही थिएन नि बोर्डरमा, एसएसबी थिएन अनि यो पुलिसहरूले पनि जति थियो एउटा कि दुईवटा, अब म पनि यतै ठाउँको भएर मलाई याद छ एउटा दुईवटा पुलिस त्यो पुलको उतैतिर पारी पनि बस्थ्यो, वारी नै बस्थेन नि होइन, एउटा दुईवटा हुन्थ्यो, दुःख त तिनीहरूले अलिअलि लिने त गरिरहेको थिए। अब त्यो बिस्तारै बिस्तारै उनीहरूले नि आफ्नो सुरक्षा फौजहरू बढाएको छ, अब अलिकता चेकिङहरू जस्तो अलिक बढाएको छ, अब एसएसबीले त्यहाँ गर्छ, त्योभन्दा अलि अगाडि त्यो कस्टमहरूले गर्छ, ठाउँ ठाउँमा थप्या भएर हाम्रो यहाँ सशस्त्र भन्ने नै थिएन, अब सशस्त्रले पनि अलिअलि चेक गर्छ, उता नेपाल पोलले गर्छ, उता एसएसबीले गर्छ, त्यही भएर मान्छेलाई अलि बेसी चेकिङ भएर हैरानी भयो कि भन्ने फिल भएको होला। र जुन कोअर्डिनेसनको कुरा गर्नुभयो नि हामीहरूको र उताको एकदमै हुन्छ, त्यहाँकोसँग नि हाम्रो सबै नम्बरहरू हुन्छ, हामी गएर भेटिरहन्छौँ भने नि, मैले तपाईँलाई कोही पनि मान्छेले हामीलाई यदि भन्यो भने हामी तुरन्त त्यो मान्छेलाई पनि लगेर जान्छौँ, उनीहरूलाई हामीले तपाईँको कस्टममा अब हामीसँग केही छैन नि त, उनीहरूले योसम्म भन्छ खिचेर ल्याइदिनुहोस् न भनेर भन्छ, क्या पैसा लिएर खिचिदिनुहोस् भन्छ, कसरी खिच्ने हामीले?
जस्तै ठगिएर मान्छेहरू आइहाल्यो भनेपछि तपाईँहरूसँग समन्वय गऱ्यो भनेपछि चाहिँ तपाईँहरू उहाँहरूलाई न्याय दिलाउने कुरामा अग्रसर
एकदमै, त्यसैको लागि त हामी बसेका छौँ नि, त्यो त गर्नै पऱ्यो, त्यसैको लागि त हामी यहाँ बसेका छौँ। एकदम ढुक्क भयो, म के भन्न चाहन्छु भने यसै प्रोग्राम अनुसार हाम्रो दिदीभाइ दाजुभाइहरूलाई केही पनि प्रब्लम छैन, ठ्याक्क हामी यहाँ बोर्डरमा बसेका छौँ नि, हामीलाई आएर भन्नु पऱ्यो नि, अनि यहाँ भनिरहन उनीहरूले एकदम बजारमा गएर अब कोही आफन्तसँग या कोही मान्छेसँग गुनासो गरेर कामै भएन नि, उनीहरू पनि त्यही भन्छ लिएर आइजाऊ मान्छे भन्छ, यही भन्छ उनीहरूले, कस्टमले पनि त्यही भन्छ सर ल्याइदिनुहोस् न मान्छे भन्छ, एसएसबीको त्यहाँबाट अहिलेसम्म त्यस्तो गुनासो आएको छैन चेकिङ भएको, जुन मेन आउने गुनासो भनेको कस्टमरसँग, कस्टमसँग हामी रेगुलर किप इन टचमा हुन्छ, हामीलाई थाहा छ, मैले आफैले पनि त्यहाँ उभिएर सोद्धाखेरि भन्छ मैले 100 रुपियाँ दिएँ, मैले 50 रुपियाँ दिएँ भन्छ, तुरन्त अनि रिस उठ्छ, म फेरि फोन गर्छु यसो भनिरहेछ मान्छेले, भन्छु सर सबुत लाइए भने जस्तै क्या, त्यो खै सर प्रमाण सर एउटा फोटो खिचिदिनुहोस् त्यो मान्छेहरूलाई ल्याइदिनुहोस् भन्छ, अब त्यो मान्छेहरू जान पनि मान्दैन, अब त्यो हामी फोटो खिच्ने जस्तो माहौल पनि हुँदैन, त्यहाँ गएर हामीले कसरी फोटो खिच्न सक्छौँ उनीहरूले लिइरहेको, यस्तो यस्तै समस्या छ, तर पनि फ्री नै भएर उनीहरूलाई चाहिँ हामीले बेला बेलामा गएर उनीहरूलाई झकझकाइरहेको भएर उनीहरू पनि सचेत चाहिँ सचेत छ।
हजुर सर, अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पुगिसकेका छौँ, कार्यक्रमको अन्तमा केही छुट्टी जस्तो लाग्छ भन्नु भन्नु जस्तो लागेको छ जुन नेपालीहरू चाहिँ भारत काम गर्न गएका छन् तिनीहरूको बारेमा?
यो कार्यक्रम सुनि यहीँ अब कति टाढासम्म पुग्छ मलाई थाहा छैन होइन, जो अब जति नजिक जसले सुनिरहनु भएको छ उहाँहरूलाई त अब हामीले अलि अवेरनेस प्रोग्रामहरू हाम्रो त्यति भेरी भए जस्तो लाग्दैन कि, जस्तो बोर्डर एरियाहरूमा पनि केही त्यस्तो होर्डिङ बोर्डहरू या केही माइकिङहरू त्यस्तो हुनुपर्ने हो नि है, त्यस्तो हामीले गर्न नसकेका हो कि जस्तो कता कता खट्किरहेको हुन्छ क्या, उनीहरूलाई जानुभन्दा पहिला नै अवेर गराइदिने नि, अलिक अवेरनेस जस्तो गराउने कि जस्तो नचिनेको मान्छेहरूले दिएको नखाने या कुनै पनि पुलिसहरूले अनावश्यक गर्न लाग्यो भने कम्ती आफ्नो नजिकको चाहे नेपाल प्रहरीलाई भन्नुहोस्, नेपालको प्रहरीले नि गर्छ, मैले यो भने होइन कि हामीले भन्दा नेपाल प्रहरीलाई पनि यदि त्यो मान्छेले आएर मलाई फलानु मान्छेले लुट्यो भने मलाई लाग्छ नेपाल प्रहरी पनि तुरन्त दौडेर गर्छ क्या, किनभने उनीहरूकोलाई पनि त्यही इन्स्ट्रक्सन छ माथिबाट, उनीहरूको पनि त्यही काम हो होइन। हामीलाई पनि भन्यो भने केही यदि तपाईँलाई केही प्रब्लम भयो कसैले दुःख दियो भने तुरन्त हामीलाई भनिदियो भने यो बेसमा तपाईँ यति बुझ्नुहोस्, हामीले कति धेरै टाँगालाई कति धेरै त्यो मुन्डे यातायातहरू हुन्छ नि कति धेरैलाई हामीले कारवाही गरेर बुझाएको छौँ।
हजुर सर, तपाईँले आफ्नो व्यस्तता बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हस्, थ्याङ्क यू, धन्यवाद।
यो कुराकानीसँगै कार्यक्रम रिटिगुमीको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। तपाईँको कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई लेखेर पठाउनुहोस्। हामी अर्को कार्यक्रममा तपाईँको सल्लाह सुझाव र जिज्ञासाको कदर गर्दै अझ बढी प्रभावकारी ढङ्गले कार्यक्रम प्रस्तुत गर्नेछौँ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 MHz, कार्यक्रम रिटिघुमी, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
लौ त श्रोताबिन, आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्ते, नमस्ते।